بسم اللہ الرحمن الرحیم، درود و سلام بھیجتے ہیں محمد اور آل محمد پر۔ السلام علیکم میرے پیارے ناظرین، امید کرتی ہوں میرے عزیز و محترم ناظرین بالکل خیر خیریت سے ہوں گے۔ السلام علیکم،
ایسا ہی ہے بالکل۔ وعلیکم السلام، بالکل اپنے پیارے ناظرین کی خدمت میں سلام اور خوش آمدید پروگرام نسیم زندگی میں۔ 7:30 پہ تہران ٹائم کے مطابق، 8 پاکستان اور 8:30 ہندوستان ٹائم کے مطابق آپ لوگوں کی خدمت میں ایک پیارا سا پروگرام لے کے ہم حاضر ہوتے ہیں۔
بالکل ایسا ہی ہے خورم، میرے خیال سے نسیم زندگی ایک واحد ٹرین ہے جو لیٹ نہیں ہوتی،
لیٹ نہیں ہوتی،
فکس ٹائم پر چلتی ہے۔
ایسا ہی ہے اور لیٹ نہیں ہوگی، لیکن کچھ وقت ہم تبدیل کر دیں گے کچھ عرصے بعد، لیکن لیٹ نہیں ہوگی،
لیٹ نہیں ہوگی۔ ہاں شاید وقت میں شاید تھوڑی تبدیلیاں آئیں، لیکن لیٹ نہیں ہوگی۔ خوشیوں سے بھری ہوئی جو ہے یہ ریل گاڑی آپ کے گھروں تک آتی ہے، آپ تک جو ہے وہ مختلف معلومات پہنچاتی ہے، اور میں چاہوں گی کہ آپ اس سفر میں ہمارا ضرور ساتھ دیں۔
زبردست بات کی رباب نے، ایسا ہی ہے بالکل۔ آپ ہماری ریل گاڑی میں سوار ہوں، ہمارے ساتھ رہیں، ہمارے موضوعات کے ساتھ مختلف اچھی اچھی باتیں ہمارے ساتھ شیئر کریں، بڑا مزہ آئے گا۔
بالکل ایسا ہی، اور ہمارے ناظرین جو ہے جو ہمارا باقاعدہ پروگرام میں ساتھ دیتے ہیں، ان سب کا ہم تہے دل سے جو ہے پروگرام کے شروع میں ہی جو ہے وہ شکریہ ادا کرتے ہیں۔
موضوع ہمارے ہفتے کا چل رہا ہے شادی اور اس کی اسلام میں اور معاشرے میں کیا مثلا اس کا ضرورت کیا ہے، اہمیت کیا ہے، اس پہ انشاءاللہ ہم نے پورا ہفتہ بات کی اور آج اس کا ہم نچوڑ نکالیں گے انشاءاللہ۔
بالکل ایسا ہی ہے، چونکہ آج جمعرات کا دن ہے اور جمعرات کے دن ہم اپنے ہفتے کے موضوع کا جو ہے وہ خلاصہ نکالتے ہیں۔ اور خورم میرے خیال سے جو ہے پروگرام کا پہلا حصہ ساتھ مل کر دیکھتے ہیں۔
جی، مولا کائنات امیر المومنین حضرت علی علیہ السلام کا ایک فرمان ملاحظہ فرمائیے
اور اس کے بعد ہم پروگرام کو آگے بڑھائیں گے،
ہمارے ساتھ رہیے گا۔
بسم اللہ الرحمن الرحیم۔ امیر المومنین حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام کا ارشاد گرامی ہے، تم میں سے کسی کو بھی اپنے پروردگار کے سوا کسی اور سے لو نہیں لگانا چاہیے، اور گناہوں کے علاوہ کسی اور چیز سے وحشت نہیں کرنا چاہیے، اور جب تم سے کچھ پوچھا جائے اور اس کے بارے میں علم نہ ہو تو تمہیں یہ کہنے میں شرم نہیں کرنی چاہیے کہ میں نہیں جانتا، اور جو نہیں جانتے ہو اس کے پوچھنے میں شرمانا نہیں چاہیے۔
جی ناظرین، آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں آپ کے اپنے اور بہت ہی پیارے پروگرام نسیم زندگی میں۔ نسیم زندگی کو اور آپ اپنا کس طرح بنا سکتے ہیں ابھی آپ کو بتائیں گے۔
جی، نسیم زندگی @gmail.com پہ آپ لوگ ہمیں ای میل کر سکتے ہیں، اسی ای میل کے گوگل پلس پہ ہمارا ساتھ دے سکتے ہیں، اسی ای میل کے ہینگ آؤٹ پہ ہمارا ساتھ دے سکتے ہیں۔
بالکل، اس کے علاوہ واٹس ایپ اور وائبر کے نمبر جلدی آپ اسکرین پر دیکھیں گے، اور میرے خیال سے سب سے آسان رسنا جس طرح آپ پروگرام میں جو ہے لائیو شامل ہو سکتے ہیں، کوئی بھی سوال کوئی بھی بات آپ کے ذہن میں ہو وہ ہمیں ضرور بتائیں۔ اس کے علاوہ facebook.com/SUT Morning Show بھی ہمارے فیس بک کے صفحے کا ایڈریس ہے، یہاں پر ہمارے تمام پروگرامز باقاعدہ اپلوڈ ہوتے ہیں اور آپ یہاں پر بھی ہم سے رابطے میں رہ سکتے ہیں۔
بالکل ایسے ہی، لیکن سب سے آسان طریقہ جو ہے نا جی جناب وہ کال کرنے والا طریقہ ہے، اسٹوڈیو کے نمبر بھی ہم آپ کو دکھائیں گے، اسٹوڈیو کے نمبر پہ کال کریں، اور یا اس کے علاوہ آپ اپنا نمبر ہمیں بھیجیں، ہم آپ لوگوں کو کال بیک کریں گے۔
بالکل ایسا ہی، یہ تو وہ تمام رستے ہیں جس سے آپ پروگرام میں جو ہے وہ شامل ہو سکتے ہیں، اور کوئی بہانہ نہیں چلنے والا، ٹیبلٹ اٹھائیے، موبائل اٹھائیے اور پروگرام ہمارے ساتھ شامل ہو جائیے۔
بالکل ایسا ہی ہے، اب تو جو ہے رباب نے آپ کو وارننگ دے دی ہے تو آپ کو یہ کام کرنا پڑے گا۔
وارننگ نہیں، درخواست کی ہے، اور ہمارے بہت سارے ناظرین نے جو ہے ہمیں صبح سویرے بہت سارے میسیجز بھیجے ہیں، انشاءاللہ پروگرام کے دوران ہم پڑھنے کی پوری کوشش کریں گے۔
بہت اچھا، ہمارے ساتھ اسٹوڈیو میں موجود ہوں گے مولانا ابرار حسین صاحب، اور انشاءاللہ وہ ہمارے ہفتے کے موضوع کا نچوڑ نکالیں گے۔
بالکل جی ہاں، اور ہم چلیں گے امریکہ جہاں پر ڈاکٹر یاسر اندرابی ہمارے ساتھ موجود ہوں گے، طب کی دنیا سے وہ ہمیں اپ ڈیٹ کریں گے، اور اس کے علاوہ انشاءاللہ ہمیں عامر ترمبو صاحب بھی جو ہے پروگرام میں جوائن کریں گے، اور ٹیکنالوجی کی دنیا میں بھائی کیا نئے نئے کام ہو رہے ہیں وہ ہمیں بتائیں گے۔
تو بہرحال اتنا معلومات سے بھرا ہوا پروگرام، انٹرٹینمنٹ انفارمیشن دونوں چیزیں ہم رکھتے ہیں آپ لوگوں کے لیے، تو ہمارا ساتھ دیں پروگرام میں۔
جی ہاں اور بالکل ایسا ہی، اور میری بھی کوشش ہوگی کہ ناظرین کو جو ہے وہ ایران کے مختلف علاقوں کی سیر بھی کرواؤں۔
ہاں جی، ہم بھول ہی گئے تھے رباب کا LCD کا سیکشن، ہم بھول ہی گئے تھے، تو بہت شکریہ رباب، دیکھتے ہیں آپ آج کہاں لے کے جائیں گے اپنے ہمارے پیارے ناظرین کو۔
جی ہاں،
وقت ہوا ہے ورزش کرنے کا۔
جی ہاں، ساتھ مل کر دیکھتے ہیں ہمارے پلاٹیز کا حصہ، اس کے بعد پروگرام کو آگے بڑھائیں گے، ہمارے ساتھ رہیے گا۔
به نام خدا،
بسم الله الرحمن الرحیم،
ناظرین السلام علیکم، ہمیں امید ہے کہ آپ سب بخیر و خوبی اور صحت مند ہوں گے اور یہ پروگرام دیکھنے کے لیے تیار ہوں گے۔ آج ہم بیٹھ کر کی جانے والی ایک ورزش آپ کو سکھائیں گے، اس میں پیٹ کے مسلز پوری طرح سے کھینچے ہوئے رہنے چاہیے۔ میں حامد اور رضا کے ساتھ آپ کو یہ اسٹیپ دکھاتا ہوں۔ ہاتھ کمر کے نیچے رہیں اور پیر جو ہے وہ کمر کے متوازی کھلے رہیں۔ بہت زیادہ پیر کو نہ بند کرنے کی ضرورت ہے نہ بہت زیادہ کھولنے کی، بلکہ متوازی رہے اور پیٹھ ایک دم سیدھی رہنی چاہیے اور پنجے آپ کے زمین سے لگے ہوئے رہیں۔ میں پہلے اکیلے یہ اسٹیپ آپ کو کر کے دکھاتا ہوں، پھر اپنے ساتھیوں کے ساتھ آپ کو دکھاؤں گا۔ اور دیکھیے، جب میں اپنے پیر کو گھماؤں گا تو جسم پورا نہیں گھومے گا، جہاں تک گھومے بہت تھوڑا سا گھمانے کی ضرورت ہے، بس پیٹھ کو سیدھا رکھیں اور پیٹ کے مسلز کھینچے ہوئے رہیں۔ ایک بار پھر کرتے ہیں، سانس لیں گے اور سانس چھوڑتے ہوئے سیدھے ہاتھ کی طرف پیر کو گھمائیں گے۔ دیکھیے، میں اس اینگل سے آپ کو دکھاتا ہوں تاکہ بہتر طریقے سے آپ دیکھ سکیں۔ جب میں بائیں طرف جانا چاہوں گا تو کولے اور پیر تھوڑے سے اس طرف گھومیں گے، سانس چھوڑتے ہوئے بائیں طرف، اور پیٹ کے جو مسلز ہیں پوری طرح سے اندر رہیں گے، سانس لیں گے اور سانس چھوڑتے ہوئے داہنی طرف۔ اس اسٹیپ کا اہم نقطہ یہ ہے کہ جسم کو جو کنٹرول کریں گے ہم، وہ پیٹ کے مسلز کے ذریعے، کیونکہ پیٹ کے مسلز اس سے کافی مضبوط ہو جائیں گے اور اس سے آپ کے جو ران کے مسلز ہیں وہ بھی کافی مضبوط ہوں گے۔ تو دوستو شروع کرتے ہیں، سانس لیں گے، ناک سے سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر کو داہنی طرف لے کر جائیں گے، پیٹ پوری طرح سے اندر رہے، سانس لے کر بیچ میں آئیں گے اور سانس چھوڑتے ہوئے دوبارہ بائیں طرف جائیں گے، سانس لے کر پیر بیچ میں لائیں گے اور سانس چھوڑتے ہوئے سیدھی طرف۔ اب پیٹ میں پھر کہہ رہا ہوں کہ اندر کی طرف رہے، سانس چھوڑتے ہوئے بائیں طرف۔ کافی ہے دوستو۔ اس اسٹیپ کے اگلے مرحلے میں ہم دونوں پیروں کو ایک ایک کر کے سیدھا کریں گے، پنجے زمین سے لگے ہوئے رہیں گے اور پیٹھ ایک دم سیدھی رہے گی اور پیر جو ہے وہ ران کی سیدھ میں ایک دم سیدھا ہوگا۔ آپ بہت زیادہ اوپر لانے کی کوشش نہ کریں اور خاص طور پر اگر کمر میں تکلیف ہے تو زیادہ اوپر نہ لے جائیں۔ سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر کو اوپر لے کر آئیں گے، سانس لیں گے، سانس چھوڑتے ہوئے الٹا پیر اوپر لائیں گے۔ میں یہ دوستوں کے ساتھ کر کے دکھاتا ہوں، آپ غور سے دیکھیے، سانس لیں گے اور سانس چھوڑتے ہوئے سیدھا پیر اوپر لے جائیں گے، سانس لیں گے، سانس چھوڑتے ہوئے بایاں پیر اوپر لے جائیں گے، سانس لیں گے، سانس چھوڑتے ہوئے سیدھا پیر، پھر سانس لیں گے اور سانس چھوڑتے ہوئے بایاں پیر اوپر لے جائیں گے۔ دیکھیے، اگلا مرحلہ جو ہے وہ پہلے اور دوسرے مرحلے کو ملا کر انجام دیا جائے گا۔ اس میں پیر نیچے کی طرف گھومے گا اور پھر دوسرا پیر جو ہے اس کو ہم اوپر کی طرف اٹھائیں گے اور پھر سانس چھوڑتے ہوئے دوسرا پیر اوپر لے جائیں گے۔ پیر زمین پر اور ہاتھ پیٹھ کے پیچھے رہیں اور پیٹھ بالکل سیدھی ہونی چاہیے، جی، اور پیر کے جو پنجے ہیں وہ زمین سے لگے رہیں، سانس لیں گے اور سانس چھوڑتے ہوئے بائیں پیر کو اوپر کی طرف لے جائیں گے، سانس لیں گے، سانس چھوڑتے ہوئے سیدھے پیر کو بائیں طرف لے جائیں گے، سانس لے کر نیچے اور سانس چھوڑتے ہوئے الٹے پیر کو سیدھی طرف لے جائیں گے، سانس لے کر نیچے اور سانس چھوڑتے ہوئے دوبارہ یہی عمل دہرائیں گے، سانس لیں گے۔ آج جو یہ اسٹیپ میں نے آپ کو دکھایا ہے یہ پیٹ کے مسلز کے لیے اور رانوں کے مسلز کے لیے بہت اچھا ہے۔ میں یہ اسٹیپ حامد کے ساتھ کر کے دکھاتا ہوں۔ ہاں، تھوڑا سا اور اسے ہو جائیے، جی۔ ہمیں امید ہے کہ ناظرین اس اسٹیپ کو غور سے دیکھیں گے اور پھر گھر میں انجام دیں گے۔ پیر سیدھے ہیں اور گھٹنوں کو دیکھیے کہ کس زاویے پر ہیں، اور یہ دیکھیے کہ جسم آگے کی طرف نہیں آتا ہے، دیکھیے، بلکہ پیٹھ ایک دم سیدھی ہونی چاہیے۔ جسم کو آپ آگے کی طرف لانے کی کوشش نہ کریں اور سانس لیں گے، سانس چھوڑتے ہوئے داہنی طرف جائیں گے اور پھر الٹے پیر کو داہنی طرف گھمائیں گے، پھر سانس لے کر بیچ میں آئیں گے اور پھر سانس چھوڑتے ہوئے سیدھے پیر کو بائیں طرف لے جائیں گے۔ دیکھیے ان کا جسم جو ہے وہ زیادہ نہیں گھومتا ہے، بہت تھوڑا سا، جہاں تک ممکن ہو بس کوشش یہ کیجئے کہ اسے آپ اپنے پیٹ کے مسل سے کنٹرول کیجئے۔ سانس لیں گے، سانس چھوڑتے ہوئے داہنی طرف، سانس لے کر پھر سیدھے ہوں گے اور سانس چھوڑتے ہوئے بائیں طرف۔ بہت شکریہ حمید۔ ناظرین، ہمیں امید ہے کہ جو نکات ہم نے بیان کیے ہیں آپ ان کو مد نظر رکھتے ہوئے یہ اسٹیپ انجام دیں گے، اور اس بات پر توجہ رہے کہ اس اسٹیپ میں پیٹ کے مسلز کا بنیادی کردار ہے، پیٹ کے مسلز کے ذریعے اس کو کنٹرول کیجئے۔ تو اگلے پروگرام تک کے لیے ہمیں اجازت دیجئے، یہ اسٹیپ ہم اپنے دوستوں کے ساتھ آپ کو پھر کر کے دکھاتے ہیں۔ تیار ہو جائیں، ہاتھ پیچھے، پنجے زمین سے لگے ہوئے، سانس لیں گے، سانس چھوڑتے ہوئے پیر کو سیدھی طرف لے جائیں گے اور الٹا پیر داہنی طرف لے آئیں گے، پھر سانس لیں گے اور بائیں طرف پیر کو لے جائیں گے اور سیدھے پیر کو بائیں طرف اٹھائیں گے، پھر سانس لے کر بیچ میں آئیں گے، پھر سانس چھوڑتے ہوئے سیدھی طرف۔ ایک بار پھر کرتے ہیں، سانس چھوڑتے ہوئے بائیں طرف، بیچ میں رکھیں،
جی عزیز ناظرین خوش آمدید کہتے ہیں۔ یہاں پر ہم مسز شفاعت صاحبہ کا جو ہے وہ شکریہ ادا کرتے ہیں۔ خرم، انہوں نے بہت ہی اچھی بات کی ہے کہ خواتین میں وٹامن ڈی اور کیلشیم کی جو کمی ہے، اس پر ضرور جو ہے ہمارے جو ماہرین آتے ہیں وہ ضرور گفتگو کریں،
جو ہے انشاءاللہ درخواست کریں گے اپنے ڈاکٹر سے کہ وہ اس ٹاپک میں پروگرام کریں۔
اور یہاں پر اس کے ساتھ ہمارے ساتھ سجاد حسین صاحب جو ہے وہ گروپ میں موجود ہیں، سلام عرض کرتے ہیں، وعلیکم السلام۔ اس کے علاوہ یہاں پر ہمارے ساتھ کوثر مختار، عمر یاسر میاں والی سے، شفقت محمد کشمیر سے، یوسف محمد کشمیر سے، اور جی ہاں غلام حسن صاحب کشمیر سے۔
بہت شکریہ ادا کرتا ہوں ان کا۔ ایک چیز میں یہاں بتاتے چلوں کہ ہمارے گروپ میں بہت سے سوالات پوچھے گئے تھے کل کے پروگرام کے سلسلے میں، تو ان کو میں بتا دوں کہ جیسے کہ کنڈکٹر، جیسے بھی وہ شیڈول جو تھا اگلے ہفتے کا میں نے ڈال دیا تھا سہار اردو کے، جو ہمارا نسیم زندگی کا جو گروپ ہے واٹس ایپ کا، تو آپ کو پتا چل گیا ہوگا کہ ڈاکٹر عمران عباس جو ہیں سنیچر کے دن یعنی ہفتے کے دن دوبارہ آئیں گے، بریسٹ کینسر کی گفتگو وہ دوبارہ آگے بڑھائیں گے، تو آپ لوگ اتوار سنیچر کے دن ہفتے کے دن دوبارہ ہمارے سے یہ سوال ضرور پوچھیں اور ان کے جواب انشاءاللہ ڈاکٹر عمران عباس ضرور دیں گے۔
کوشش رہے گی ان سوالوں کو ہم نوٹ کر لیں تاکہ ہم ڈاکٹر سے پوچھ سکیں۔ بہت سے ناظرین علامات کی طرف اشارہ کیا تھا لیکن ڈاکٹر صاحب نے علامات پر گفتگو کر لی،
بہت تفصیلی گفتگو کی، البتہ علامات سے کبھی کبھار ہمارے ناظرین کی مراد بھی ہوتی ہے کہ کیسے پتہ چلایا جائے، تو اس میں بہرحال اس کا ایک ڈائگنوسی کا ساتھ خاص طریقہ ہوتا ہے، لیکن ظاہری علامات کے بارے میں ڈاکٹر صاحب نے اتفاقا صرف ظاہری علامات ہی کے بارے میں کل بات ہوئی تھی ہماری۔
جی ہاں بالکل، بہت شکریہ خرم۔ ٹھیک ہے، میرے خیال سے خرم اب چلتے ہیں امریکہ، کیا خیال آپ کا؟
ٹھیک ہے
جی ہاں، جہاں پر ڈاکٹر یاسر اندرابی صاحب ہمارے ساتھ موجود ہیں۔ ڈاکٹر صاحب سلام عرض کرتی ہیں آپ کی خدمت میں، صبح بخیر، پروگرام میں خوش آمدید کہتی ہوں، اور آج آپ طب کی دنیا سے ہمارے محترم ناظرین کے لیے کیا لے کر آئے ہیں؟
جی شکریہ، میں بھی آپ کی اور ناظرین کی خدمت میں سلام عرض کرتا ہوں۔ آج میں بات کرنا چاہتا ہوں ڈائبٹیز کے ٹریٹمنٹ کے حوالے سے۔ جی اس سے پہلے بھی میں نے ڈائبٹیز کے بارے میں کافی بات کی ہے، جس کی ریزن یہ ہے کہ ڈائبٹیز ایک بہت ہی کامن پرابلم ہے ہماری کنٹریز میں، یونائیٹڈ اسٹیٹس میں، پوری دنیا میں ابھی، اور خاص طور پہ ایسی ڈائبٹیز جس میں انسولین کی ضرورت پڑتی ہے۔ تو جیسا ہم سب جانتے ہیں کہ جو انسولین کی وجہ سے جو پرابلمز ہوتی ہے، اور خاص طور پہ جو ینگ لوگ ہوتے ہیں ان میں بار بار جو بلڈ شوگر چیک کرنا، پھر انجیکشنز کرنا، تو ایک بہت ہی پرابلمیٹک رہتا ہے سب کے لیے یہ۔ تو اسی حوالے سے پہلے میں نے ایک بار اس کے بارے میں بات کی، وہ انسولین پمپس تھے کہ جو مارکیٹ میں ابھی آئے ہوئے ہیں اور آہستہ آہستہ جو ہے لوگ اس کے یوز کر رہے ہیں، اور پمپس تو ابھی بہرحال آ گئے ہیں، اور جو ہے ان کی قیمت تھوڑی زیادہ ہے مارکیٹ میں، ابھی تقریباً جو ہے 2,00,000 روپے تک جو ہے آپ کو یہ انڈین کرنسی کے حساب سے ملیں گے۔ اور دوسرا مسئلہ پمپس کے ساتھ یہ ہے کہ تھوڑا ان میں جو ہے آپ کو ٹریننگ کی ضرورت پڑتی ہے اور کنٹینیوسلی گلوکوز مانیٹرنگ کی ضرورت پڑتی ہے۔ تو ایک نئی ریسرچ حال ہی میں ہوئی ہے جو کہا جاتا ہے کہ اس پوری ڈائبٹیز کی ٹریٹمنٹ کو ریولیوشنائز کرے گی، یعنی اس سے پورا چینج کرے گی، وہ انسولین پیچ کی صورت میں اب آ رہی ہے۔
ٹھیک ہے،
تو پیچ سے کیا مراد ہے؟ جیسے ہم ایک فرض کریں آپ جو بینڈیڈ ہم زخم کے لیے یوز کرتے ہیں، اسی صورت میں ایک پیچ آئے گا، जो आप बॉडी पे लगाएंगे और ये कुछ दिनों तक जो है आपको इंसुलिन आपकी बॉडी को प्रोवाइड करते जाएगा। तो अब ये एक सिंपल सा पैच नहीं है बल्कि एक बहुत ही स्पेशलाइज्ड पैच है। एक पैच जिसपे तकरीबन 100 माइक्रो नीडल्स से मुराद बहुत ही बारीक किस्म के जो है सुइयां लगी हैं,
जी
और ये सुइयां भी खास किस्म की जो है नीडल्स हैं जिन्हें स्मार्ट नीडल कहा जाता है, जिससे ये क्या करती हैं कि ये जब आप ये पैच अपने स्किन पे लगाएंगे तो ये आपके स्किन में जाके ब्लड में जो ग्लूकोज लेवल होगी उसे सेंस करेंगे और उस लेवल के मुताबिक इंसुलिन सीक्रेट करेंगे। फर्ज करें कि अगर किसी की बॉडी में ग्लूकोज लेवल बढ़ गई तो ये ऑटोमेटिकली वो सेंस करेंगे और इन्हीं नीडल्स के अंदर इंसुलिन भी है और ये उसी ग्लूकोज की लेवल के मुताबिक इंसुलिन बॉडी के अंदर सीक्रेट करेंगे।
ठीक है।
तो ये काफ़ी इंटरेस्टिंग रिसर्च है जो अभी अभी ये रैट्स पे या चूहों पे की गई है, अभी
सही।
इंसानों के लेवल तक ये नहीं पहुंची है। और देखा गया कि जिन चूहों में इन्होंने ये पैच लगाए थे ना सिर्फ उनमें ग्लूकोज कंट्रोल हो रहा था अच्छी तरह से बल्कि काफ़ी टाइम तक वो कंट्रोल रहा जब इन्होंने कंपेयर किया उन चूहों में जिन्हें जो है वो नॉर्मल इंसुलिन पे जो है इंजेक्शंस देते थे। तो
जी, बहुत शुक्रिया डॉक्टर यासर अंद्राबी जी। खुर्रम, आप कुछ
जी
पूछना
डॉक्टर
चाह
साहब,
रहे
आप
हैं?
गुफ्तगू अभी जारी रखेंगे। एक बड़ी बड़ी डॉक्टर साहब
बिल्कुल
ने बड़ी दिलचस्प चीज़ यहाँ पर बता रहे हैं। सिर्फ यहाँ ये मैं पूछना चाह रहा था डॉक्टर साहब से कि ये जैसे कि डॉक्टर साहब ने कहा कि ये नीडल्स सेंस करेंगी और फिर, तो ये थोड़ा बड़ा पेचीदा सा इसमें प्रोसेस लग रहा है,
बिल्कुल
लेकिन एक पैच जैसे एक स्टिकर टाइप का, जैसे निकोटीन पैच भी लगाया
जी
जाता है,
हाँ।
तो ये कैसे सेंस करेंगी कि भाई
यानी कुछ
मसलन,
खास इसमें आप पूछे
हाँ कोई
टेक्नोलॉजी का
इसमें कोई
इस्तेमाल किया गया?
प्रोसेस है, कोई
ठीक
कई
है
खास वो चीज़ है?
जी डॉक्टर साहब।
बिल्कुल, काफ़ी अच्छा सवाल है। देखिए इस पैच के पीछे जो कॉन्सेप्ट है वो बिल्कुल हमारे पेनक्रियास जो बॉडी हवा कहते हैं उसके अंदर जो सेल्स हैं उनका भी यही मैकेनिज्म है। बेसिकली वो ग्लूकोज की लेवल सेंस करते हैं और उसको सेंस करने के बाद इंसुलिन सीक्रेट करते हैं। अब इन्होंने इस पैच में वो सेंसर कैसे लगाए? तो बेसिकली इन्होंने कोई खास इलेक्ट्रॉनिक सेंसर नहीं लगाया इसमें बल्कि क्या किया कि
जी
एक खास किस्म का इसमें इन्होंने जो है मॉलिक्यूल, दो मॉलिक्यूल से एक सेल बनाई, छोटे छोटे वेसिकल बनाए, जैसे आप फर्ज करें छोटी छोटी थैलियां बनाई।
ठीक है,
और ये ऐसी थैलियां हैं कि जो जब बॉडी के अंदर ग्लूकोज बढ़ जाए तो
सही
ये थैलियां उन्हें उस ग्लूकोज जब वो बढ़ जाता है तो एक रिएक्शन हो जाती है इनमें,
ठीक
उस
है
रिएक्शन की वजह से जो है ये थैलियां खुल जाती हैं।
सही
इन थैलियों के अंदर जो है इंसुलिन होता है,
सही
तो जब ग्लूकोज की लेवल बढ़ जाती है तो ऑटोमेटिकली ये जो है वो सेंस करते हैं और जितना ज्यादा ग्लूकोज होगा उतना जो है ये ज्यादा जो है ये थैलियां खुल जाती है और इंसुलिन को जो है स्क्रीट करती है।
डॉक्टर
ये
साहब,
तो
मैं एक
एक
सवाल
तरीका है।
पूछना
दूसरा
चाहूंगी।
तरीका
ये
जो है
पैच जो
वो
आप कह
ये
रहे हैं, ये
होता है कि
पैच
जब
हर पैच जो
आपका
है कितने दिन
ग्लूकोज
काम
बढ़ जाता
करेगा?
है तो इन जो है इन
आपने
सेंसर्स के इर्द गिर्द जो है एक हाइपोक्सिक स्टेट यानी ऑक्सीजन कम हो जाता है क्योंकि
सही
ग्लूकोज जो है वहां पे कंज्यूम हो जाता है, वो ऑक्सीजन कम कर देता है इसके अराउंड, तो ये डिक्रीज इन ऑक्सीजन भी इन थैलियों को खोल देता है। तो
जी
बहुत ही एक इंटरेस्टिंग मैकेनिज्म इन्होंने यूज किया है इसमें, जो तकरीबन ऐसा ही मैकेनिज्म है जो हम अपनी बॉडी में भी नॉर्मली जो है पेनक्रियास यूज करता है।
जी हाँ
तो इसकी वजह से जो है इंसुलिन सीक्रेट होता है और जो है जितना आपका ग्लूकोज ज्यादा होगा उतना जो है ये इंसुलिन सीक्रेट करेगा। अब ये है कि इसके सब जो है ये बात सुन के हैरान भी हैं खुश भी हैं। तो कुछ क्रिटिक्स जो हैं वो ये कहते हैं कि इस पैच में अभी टाइम लगेगा जो
जी।
है एक
डॉक्टर
तो
साहब, मेरी
मार्केट में
आवाज
आने
अगर
के
आप
लिए,
तक
क्योंकि
पहुंच
अभी
रही
ये
है।
चूहों पे रिसर्च हो रही है और जब तक इंसानों पे होगा टाइम लगेगा। दूसरा ये है कि ये अभी इसे बहुत ही स्पेशलाइज्ड होना है क्योंकि ये
बिल्कुल
सेंस तो कर रहे हैं हमारे ग्लूकोज के
जी,
बढ़ने का, लेकिन ये पेनक्रियास की
बहुत
तरह जो है
शुक्रिया,
स्मॉल चेंजेस को नहीं अभी डिटेक्ट कर सकते हैं।
बहुत शुक्रिया
तो
डॉक्टर यासर अंद्राबी
ऐसा
साहब, आपका बहुत शुक्रिया। बहुत ही मुफीद गुफ्तगू रही। खैर, मेरे जहन में बहुत सारे सवाल थे। मेरे ख्याल से
टाइम
आप
हमारा
तक
जी
जो है
बिल्कुल, हाँ
टाइम भी कम
माजरा
था, मेरे
चाहेंगे
ख्याल
डॉक्टर
से
साहब से
आवाज
जी
भी नहीं
बिल्कुल।
पहुंच रही थी वहां तक।
लेकिन डॉक्टर साहब का बहुत शुक्रिया अदा करता हूँ, बड़ी ज़बरदस्त
बिल्कुल
टेक्नोलॉजी के ऊपर मैं डॉक्टर साहब ने बात की है, क्योंकि बहुत आसान طریقے سے آپ نیکوٹین, معذرت کے ساتھ میں نیکوٹین کی بات کر رہا ہوں, جو انسولین ہے اس کو آپ ڈیلیور کر سکتے ہیں, کیونکہ نیکوٹین چپس پہلے آئی تھی بالکل اس طرح آپ اسٹیکر لگا دیتے تھے بالکل, اور جو ہے وہ آہستہ آہستہ ریلیز ہوتی رہتی تھی, تو یہ بہت بہت بڑی ٹیکنالوجی ہے. بہت
انسولین لگانے کا وہ جو درد ہے
انجیکشن کا, بہت پریشانی ہوتی ہے,
بالکل ٹائم پر لگانا ہے, کب لگانا ہے کب نہیں لگانا, اور بالکل اپنے ایک اسٹیکر لگا دیا اور
بالکل بالکل. بہرحال اس پہ جو ہے بہت شکریہ ادا کر رہا ہوں, ڈاکٹر صاحب نے بڑی اہم چیز لائی ہمارے لیے.
بالکل خرم, بہت شکریہ آپ کا بھی. اور جی میرے خیال سے یہاں ساتھ مل کر ہم لیں گے ایک مختصر سا وقفہ, اور اس کے بعد پروگرام نسیم زندگی کو ہم آگے بڑھائیں گے.
ہمارے ساتھ رہیے گا.
محترم ناظرین خوش آمدید کہتے ہیں ایک بار پھر آپ کو. یہاں پر میں مسز شفاعت صاحبہ کا بہت شکریہ ادا کرتی ہوں, آپ بہت ہی نئے نئے جو ہے وہ آئیڈیاز جو ہے ہمیں ٹاپک کے لحاظ سے دے رہی ہیں, آپ کا بہت شکریہ. میں چاہوں گی ہمارے عزیز ناظرین باقی بھی جو گروپ میں ہیں وہ ہمارا ساتھ دیں, سر ہمیں ایسے ٹاپکس جس پر آپ کو لگتا ہے کہ گفتگو ہونی چاہیے وہ ہمیں ضرور بتائیں. ناظرین وقت ہوا ہے ہمارے گفتگو کے حصے کا اور ہم چلیں گے خرم کی طرف. جی خرم.
بہت شکریہ رباب جی, ایسا ہی ہے, آپ لوگ ہمیشہ ٹاپکس ہمیں بتاتے رہا کریں, شکریہ ادا کرتا ہوں. ناظرین ہمارے گفتگو کے حصے میں مولانا ابرار حسین صاحب یہاں پر اسٹوڈیو میں موجود ہیں, اور ہمارے خاص مہمان ہیں, پاکستان سے یہاں تشریف لائے ہوئے تھے, اور ہم نے ان کو دعوت دی کہ وہ پروگرام میں آئیں اور اس موضوع پہ ہمارے گفتگو کریں, شادی اور اس میں اسلام میں اس کی اہمیت کے کا موضوع ہمارا پورا ہفتہ چلا, اور آج اس کا ہم انشاءاللہ نچوڑ نکالنے کی کوشش کریں گے, اور مولانا صاحب سے گفتگو کا آغاز کرتے ہیں. سلام عرض کرتا ہوں مولانا صاحب.
وعلیکم السلام.
مولانا صاحب کیسے ہیں؟
الحمدللہ
شکر. مولانا صاحب بہت شکریہ ادا کرتا ہوں, معلوم ہے میں آپ کے پاس بہت کم ٹائم تھا, اور بہرحال آپ جو ہے وہ ٹریولنگ کے حالت میں ہے, لیکن آپ نے ٹائم دیا ہمارے پروگرام کو, شکریہ ادا کرتا ہوں. مولانا صاحب شادی اور اس کی اہمیت پورا ہفتہ میں اس پہ بات کی, مختلف زاویوں سے, نفسیاتی پہلو سے, سماجی پہلو سے اس پہ بات کی, کیا نچوڑ ہم نکالیں اس کا؟
بسم اللہ الرحمن الرحیم. میں آئے ایک آئے شریفہ قرآن کریم سے شروع کرتا ہوں, پھر اس کے بعد آگے نتائج اس کے اوپر.
ضرور.
خالق کائنات اپنی لائرب کتاب میں ارشاد فرما رہے ہیں, وَأَنْكِحُوا الْأَيَامَ مِنْكُمْ وَالصَّالِحِينَ مِنْ عِبَادِكُمْ وَإِمَائِكُمْ إِنْ يَكُونُوا فُقَرَاءَ يُغْنِهِمُ اللَّهُ مِنْ فَضْلِهِ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ. یہاں اگرچہ اس لفظ سے پہلے لفظ شادی فارسی کا لفظ ہے,
اچھا,
اور عربی میں اس کو نکاح, اردو میں بیاہ کا بلا شادی بیاہ وغیرہ کا لفظ استعمال ہوتا ہے, کیونکہ اس دن خوشی ہوتی ہے,
ٹھیک ہے,
دو نئے جوڑے آپس میں مل رہے ہوتے ہیں, ایک نئی زندگی شروع ہو رہی ہے, تو اسی لیے اس میں شادی کی جاتی ہے, خوشی ہوتی ہے. شادی اور مسرت کا مقام ہوتا ہے, جس کی وجہ سے اس لفظ کو شادی کا نام دیا گیا ہے. عربی میں نکاح ہے, نکاح کا مطلب بھی ہے تناکحت الاشجار, یعنی دو چیزوں کو آپس میں ملانا,
ٹھیک ہے,
یعنی دو نئی زندگیاں, دو نئے ذہن, دو نئے فکروں کو ملایا جاتا ہے,
ٹھیک ہے.
معاشرے میں بھی سب کو معلوم ہے, حتیٰ جمع نباتات میں بھی, ہر چیز میں زوجین یعنی دو جوڑے ہیں پروردگار نے اس کائنات میں. اب یہ جوڑے جو اس کائنات میں ملتے ہیں, تو انسانوں میں جو انسان کے اشرف المخلوقات میں سے ہے, اس میں بطور افضل دو جوڑے مل جائیں, یہ دونوں جوڑے, یہ دونوں فرد جب ملیں گے, تب جس طریقے سے ایک پرندہ پرواز کرتا ہے, اسی انداز میں ان کی زندگی آگے بڑھ سکتی ہے.
اچھا.
خاندانی, معاشرتی,
ٹھیک ہے,
اور پورے, یعنی کیونکہ اسی سے انسانیت کی نسل آگے بڑھتی ہے, ساری چیزیں. خیر یہ ایک موضوع ہے, ہر ایک کو سمجھ میں آتی ہے یہ بات. ہم کیونکہ اسلام کے حوالے سے کہہ رہے ہیں کہ پروردگار عالم یہاں پہ امر کا لسیگا استعمال کر رہا ہے, وَأَنْكِحُوا, نکاح کرو,
ٹھیک,
نکاح کرو مطلق ہے, یعنی سب کے لیے,
ٹھیک ہے,
یہ حکم خواتین کے لیے بھی ہے, مردوں کے لیے بھی ہے,
ٹھیک ہے,
ماں باپ کے لیے بھی ہے, کہ نکاح کرو,
صحیح.
اس امر سے معاشرے میں بہت سی برائیاں ختم ہو سکتی ہیں.
اچھا
نکاح بھی اپنے وقت پہ کیا جائے. وَأَنْكِحُ الْأَيَامَ مِنْكُمْ وَالصَّالِحِينَ مِنْ عِبَادِكُمْ وَإِمَائِكُمْ. اگر انسانیت, اگر مسلمان, اگر وہ جو افراد قرآن پہ ایمان رکھتے ہیں اسی ایک آیت پہ عمل کریں تو معاشرے سے بدکاریاں ختم ہو جائیں گی.
اچھا
زنا ختم ہو جائے گا.
اچھا
کیوں, ہم لوگوں نے حکم خدا بندی کو جب معاشرے میں ہم اس کو اجرا نہیں کرتے ہیں, جاری نہیں کرتے ہیں,
ٹھیک ہے,
تو مسائل ظاہر بات ہے جب حکم خدا سے کوئی انسان پٹری سے ہٹ جائے, لائن سے ہٹ جائے, تو پھر مسائل تو آ جاتے ہیں. وَأَنْكِحُ الْأَيَامَ مِنْكُمْ وَالصَّالِحِينَ مِنْ عِبَادِكُمْ. اگر آپ فقیر بھی ہیں, یَكُونُ فُقَرَا يُغْنِهِمُ اللَّهُ مِنْ فَضْلِ. اس شرط پہ آج کل کسی سے کہیں شادی کرو, کہتے ہیں نہیں پیسہ نہیں ہے, جاب نہیں ہے, میرے پاس وہ نہیں ہے,
ٹھیک ہے, گاڑی
نہیں ہے, یہ نہیں ہے چیزیں. یعنی ہمارے ایک دوست بتا رہے تھے کسی جگہ چلے گئے خواستگاری کے لیے, منگنی کے لیے,
ٹھیک ہے,
جب گئے تو باپ نے اس جوان سے کہا کہ آپ کے پاس گاڑی ہے, بنگلہ ہے. اس نے کہا کہ اگر شادی مجھ سے کروانی ہے تو میں ہوں, اگر گاڑی اور بنگلے سے کروانی تو میرے پاس
نہیں ہے.
تو واقعاً ایسا ہو گیا ہے, اگر ہم کفو ہے, اس کا لائق ہے, اس کی عزت و احترام کا خیال رکھ سکتا ہے, اس کی عزت و آبرو کا خیال رکھ سکتا ہے, تو اس کو کیا کرنا چاہیے, وہ شادی کا عمل انجام پانا چاہیے. کیوں, فقر نہیں ہے, کیونکہ دو پر مل جاتے پرواز کرتے ہیں. جیسے ہمارے علاقوں میں خواتین جو ہے مردوں کے شانہ بشانہ کام کرتی ہیں, اگر بچپنے میں کم عمری میں بھی شادی ہو جائے تو وہ دونوں اپنی زندگی کو سروائیو کرتے ہیں, چلاتے ہیں, وہ آگے بڑھاتے ہیں, کوئی مسائل پیش نہیں آتے ہیں. لیکن اگر آج کل اس معاشرے میں بھی اسی طریقے سے خاتون کوئی ایسا کام انجام دیتی ہے جو مخلص ہوں, خلوص دل کے ساتھ ایک دوسرے اس عمل کے پیچھے لگ جائیں, تو واقعاً زندگی بسر کر سکتے ہیں رنگا رنگینیوں سے, اضافی چیزوں سے, اور وہ چیزیں جو ہم نے خود رسومات انجام بنا لیے ہیں اگر ان سے بچ جائیں تو اس نکاح کا جو بہترین رشتہ ہے جسے پروردگار عالم نے کہا ہے کہ موجب سکون ہے دوسری آیت میں,
ٹھیک,
اسی میں سکون ہے انسانوں کے لیے, لِتَسْكُنُوا إِلَيْهَا. اور اس میں خاتون کی اہمیت کا بھی اندازہ ہو جاتا ہے. جب کسی جوان کے پاس مرد اور خاتون مل جائیں تو سکون مل جاتا ہے,
سکون مل جاتا ہے. مولانا صاحب گفتگو یہیں سے آگے بڑھائیں گے, اور میں چاہوں گا کہ یہ جو بات آپ نے کی کہ یہ جو ایک بڑا اہم نقطہ آپ نے اٹھایا کہ جن مشکلات کو ہم نے خود بنایا ہے, جن رسوم کو ہم نے خود بنایا ہے, اس میں پھنس گئے ہیں ہم لوگ اور پھر اس سے نکلنے کی کوشش نہیں کر پا رہے. اور ایک شک جو ہمیں ہمیشہ کھایا جاتا ہے وہ یہ کہ شادی کر لی تو اخراجات کہاں سے آئیں گے. جو آپ نے بات کی کہ دو پر جب ملتے ہیں تو پرواز کرتے ہیں, اس میں میں چاہوں گا کہ تھوڑا سا اور تفصیلی طور پہ ہمارے ناظرین کو بتائیں. یہاں پر ایک مختصر ہم نے وقفہ لینا ہے. ناظرین, مولانا ابرار حسین صاحب ہمارے ساتھ اسٹوڈیو میں یہاں پر موجود ہیں, گفتگو ہماری ان کے ساتھ چل رہی ہے ہفتے کے موضوع کے سلسلے میں, بڑے کی گفتگو, لیکن ابھی ہم چلیں گے رباب کے پاس.
چل رہی ہے آپ کی, ناظرین ساتھ مل کر لیں گے یہاں ایک وقفہ, اور اس کے بعد پروگرام کو آگے بڑھائیں گے. ہمارے ساتھ رہیے گا. محترم ناظرین, خوش آمدید کہتے ہیں, خورم کی گفتگو چل رہی ہے جناب ابرار حسین صاحب کے ساتھ, اور ہم چلیں گے ان کی خدمت میں. جی خورم,
بہت شکریہ رباب جی. بالکل ایسا ہی ہے, مولانا ابرار حسین ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں, بڑے بہترین طریقے سے, دلچسپ طریقے سے وہ شادی کے موضوع پر روشنی ڈال رہے ہیں. ہم لوگ گفتگو سے آگے بڑھائیں گے. مولانا صاحب جی
کہہ رہے تھے خاتون مرد کے لیے موجب سکون ہے.
صحیح,
سکون کب آئے گا کہ جب ہم فطری قانون کے مطابق
کام کریں,
فطری طریقے سے آگے بڑھیں.
صحیح,
یعنی اپنی طرف سے کریٹ کیے ہوئے بنائے ہوئے چیزوں کے پیچھے نہ لگیں. آج میرے پاس یہ ہے, میرے پاس. میں کسی ایک مسجد میں نماز پڑھا رہا تھا, ایک جوان آ کے کہا کہ اس نے کہا میری شادی نہیں ہو رہی, یہ ہو رہی ہے. میں نے کہا شادی کیجیے, اس کا نہیں ہو سکتا ہے. ایک الماری میں نہیں خرید سکتا ہوں, ایک باکس نہیں خرید سکتا ہوں, ایک کموڈ جسے کہتے ہیں, وہ کچھ چیزیں باہر دوسری چیزوں. میں نے کہا ایک پیٹی کی کیا قیمت ہے؟ اس نے کہا اتنے ہزار روپے. میں نے کہا آپ کو شادی کی ضرورت ہے, پیٹی کی ضرورت تو نہیں ہے. अभी हमारे ममालिक में, पाकिस्तान में, इधर उधर दूसरे जगहों में माँ बाप इतना फंस जाते हैं जहेजिए की वजह से
जी
कि वो
बिल्कुल
शादी नहीं कर पाते हैं,
सही।
और इतना सामान देते हैं इधर उधर से, कहीं हमारी इज्जत चली न जाए या कहीं हमारी बेइज्जती न हो जाए,
जी मांग
इतना
के और
मांग
फलां,
के इतने,
बिल्कुल
हालांकि सबको मालूम है इसकी हैसियत इतनी है,
सही है।
बस सिर्फ उस दिन दिखाने के लिए अपने आप को जिंदगी भर के लिए कर्जों के नीचे दफन कर देता है। तो इस जवान से का क्या जरूरत है? आपको जरूरत है हराम से बचने के लिए, अपनी अबदी जिंदगी संवारने के लिए, अपनी आखिरत संवारने के लिए, कि जो दुनिया की जिंदगी तो मालूम नहीं कितने दिन हम जिंदा हैं,
बिल्कुल
उस जिंदगी को बचाने के लिए एक फितरी अमल है, एक फितरी चीज है जिसकी जरूरत है, जिस तरह खाने की जरूरत है, जिस तरह शादी की जरूरत है।
सही।
इस फितरी जज्बे को दबा कर नहीं रखा जा सकता है, और अपने टाइम पे अगर इसको यानी ये अमल अंजाम पाए, जिस तरीके से खाना अपने टाइम पे इंसान न खाए, शादी 20 20 30 30 40 साल के करीब करीब करते हैं, तो उस वक्त शादी का वक्त
फितरी नहीं है,
फितरी नहीं, गुजर चुका होता है
ठीक है,
असल टाइम, और फिर उस पे जहन पे असरात मुतरतिब होते हैं।
बिल्कुल
हम जिस आयत से के ऊपर बात कर रहे थे, लोगों को मालूम है, सिर्फ इशारा हो जाए तो बहुत से
जरूर,
लोग खुद
शुक्रिया
माशरे में देख चुके हैं,
जी
हुन्न लिबास उन लकुम। दूसरी बात यह है कि मर्द के लिए औरत क्या है? लिबास है।
ठीक है।
लिबास की क्या कैफियत होती है? लिबास उसके ऐबों को छुपाती है,
खूबसूरती देता
लिबास
है।
सर्दी और गर्मी में इंसान को बचाती
हाँ
है, यानी खातून मर्द के लिए बायस तकमील है, वो कमाल तक पहुंचा देती है, अलबत्त वो
अच्छा
लिबास बन का आया है, ऐसा ना हो कि जरूरत के वक्त लिबास बन, यानी जब उसके पास पैसा हो तो लिबास
ठीक
बने,
है, नहीं है
जो
तो
ही
उसको
पैसा खत्म हो जाए, बीमार हो जाए, तो लिबास भी लेके
छोड़ दे।
भाग जाए। ये जो है यानी वफा नहीं है, ये इंसान के साथ, ये जो खातून है ये लिबास नहीं है, ये वो अनकिहू में जो सालिहीन मिन इबादिकुम व इमाइकुम है, वो उसमें ये नहीं है,
सही है
क्योंकि ये है किसके लिए? जिस तरह बुलबुल बाग में रहता है,
ठीक
जब
है
तक वहाँ पे गुल है, वहाँ पे फल
हाँ
है,
रहेगा
उस वक्त तक, जो ही नहीं है भाग जाएगा, नहीं है भाग
किसी
जाएगा,
और
इस
बाग
तरीके से
पहुंचे।
नहीं है, बल्कि इंसान जब इस जिंदगी में कदम रखता है तो आपस में अहद करते हैं कि यहाँ पे एक बात बहुत ज़रूरी बात है तमाम नाज़रीन के लिए, ये कहते हैं कि शादी से पहले 10 आंखों से देखो,
अच्छा
यानी भाई से, बाप से, माँ से, जितने आंखों से देख सकते हो
देखो,
देखो, कहते हैं शादी के बाद फिर अंधे हो जाओ,
अच्छा फिर
फिर नहीं
छोड़ दो उसको।
करो,
हाँ फिर वो जो
फिर उसी पर
बेहतर करने की
इक्तिफा
कोशिश
करो।
करो।
अगर इंसान इक्तिफा न करे, कल कहेगा ये, हर औरत ये कहेगी, ये मेरा जो
हाँ
शोहर है इससे एक अच्छा शोहर मिल जाएगा,
हाँ वो तो
हर
फिर
लड़का कहेगा हाँ ये लड़की से तो मेरी लड़की, वो दूसरी बोली अच्छी
काश
हो,
मैंने ये किया होता।
इसी चक्करों में जिंदगी भर मुस्तरिब रहेगा, न वो उसके लिए लिबास बन सकती है, न वो उसके लिए सकन बन सकती है, मोजिबे आज यानी आरामिश नहीं बन सकती, उसके लिए सुकून का बायस
नहीं बन
नहीं
सकते।
बन सकती
सही
है।
मौलाना साहब, बहुत शुक्रिया, गुफ्तगू आपके साथ आगे बढ़ाएंगे। मुख्तसर वक्फा हमने दोबारा यहाँ पर लेना है। मौलाना इब्रार हुसैन नाजरी हमारे साथ यहाँ पर स्टूडियो में मौजूद हैं। बहुत दिलचस्प मौलाना साहब की गुफ्तगू हमारे साथ चल रही है और गुफ्तगू उनकी इंशाल्लाह आगे बढ़ेगी। मैं वक्त ज़ाया नहीं करना चाहता, मैं चाहता हूँ कि ज़्यादा से ज़्यादा मौलाना साहब गुफ्तगू आगे बढ़ाएं। अभी हम चलेंगे रुबाब के पास और जल्दी वापस आएंगे।
बहुत शुक्रिया खुर्रम। यहाँ पर मोहम्मद यूसुफ कश्मीर से जो है वो लिखते हैं कि उन्हें मौलाना साहब की गुफ्तगू बहुत पसंद आ रही है, बहुत शुक्रिया आपका। नाज़िन हम चलेंगे इस तरफ, और आप सब जानते हैं कि हमारे मुल्कों में जो है वो तेल का इस्तेमाल जो है, अब मैं बात कर रही हूँ मसाज के हवाले से, या जो है सर पे मलने से या बदन पे मलने से, इस हवाले से बात कर रही हूँ, मुख्तलिफ तेलों का इस्तेमाल होता है लेकिन हम जानते नहीं है कौन सा तेल किस चीज़ के लिए जो है वो मुफीद है। जी हाँ, मैं शुरू करती हूँ। तिल का तेल जो है आपके जिल्द के लिए एक मॉइस्चराइजर के तौर पर काम करता है और आपके बालों को जो है वो चमकदार करता है। कड़वे बादाम के तेल की बात करते हैं, कड़वे बादाम का तेल जो है आपके पट्ठों के दर्द को जो है वो फौरन दूर करता है और आपके भवों के लिए बहुत मुफीद है। इसके अलावा मीठे बादाम का तेल जो है आपकी जिल्द को शादाब करता है, और अगर आप चाहते हैं कि आपके बाल घने हों तो इस तेल का इस्तेमाल करें। सिया दाने का तेल जो है वो जोड़ों के दर्द के लिए बहुत मुफीद है, और इसके अलावा जख्म को भरने के लिए भी आपकी मदद करता है। इसके अलावा जो हम एलोवेरा की बात करते हैं, एलोवेरा का तेल जो है वो आपकी जिल्द की नमी को बरकरार रखता है, और इसके अलावा जिल्द पर होने वाले जो दाने हैं उस वजह से जो दाग धब्बे होते हैं ये इसको धूल भगाता है। इसके अलावा जैतून का तेल जो है वो जिल्द की बाफ के लिए बहुत मुफीद है, और जिल्द के लिए एक बेहतरीन खुराक है, और इसके अलावा मुख्तलिफ दर्द, जैसे जोड़ों का दर्द है या पट्टों का दर्द है, उसमें आपको आराम पहुंच जाता है। जीरे का तेल जो है वो जी, अगर आप पेट पर अपने मलते हैं तो आपके पेट के जो चर्बी है ये उसको कम करता है। इसके अलावा रोजमेरी का तेल गिरते हुए बालों के लिए जो है वो बहुत मुफीद है। लौंग का तेल दांत के दर्द, मसूड़ों की सूजन और सर के दर्द के लिए मुफीद है। और आखिरी नारियल का तेल आपके जिल्द के लिए मॉइस्चराइजर और बालों के लिए कंडीशनर के तौर पर काम करता है। साथ मिलकर लेंगे यहाँ एक वक्फा, उसके बाद प्रोग्राम को आगे बढ़ाएंगे। हमारे साथ रहिएगा। नाज़रीन खुश आमदीद कहते हैं और अब हम आज जो है सैर करेंगे शिराज की। जी हाँ, यस से थोड़ा ही ये दूर है और यहाँ पर बहुत से तारीखी मकाम हैं। यहाँ पर ये जो है पर्सपोलिस के नाम से मशहूर है ये जगह, और यहाँ पर दुनिया भर से हज़ारों की तादाद में जो है वो टूरिस्ट आते हैं। आप देख सकते हैं ये तस्वीर अगर खुले, जी हाँ, और मेरे ख्याल से तस्वीर ने खुलने से जो है वो इनकार कर दिया है। और कोई, जी हाँ, ये जो है वो ये शिराज का पूरा जो है बैरूनी मंजर है, इसको बोलते हैं दरवाज़ा कुरान। और यहाँ पर अगर आपका आना हो तो ज़रूर शिराज जाएं। बहुत से जो हैं वो मुख्तलिफ यहाँ पर तारीखी मकामात हैं और जिनको तारीख में दिलचस्पी है उनको यहाँ बड़ा मज़ा आएगा। जी नाज़रीन, वापस हम चलेंगे खुर्रम की तरफ। जी खुर्रम,
बहुत शुक्रिया रुबाब जी, बिल्कुल शुक्रिया, आपने जल्दी हमें जो है मौका दिया कि हम गुफ्तगू को आगे बढ़ा सकें। जी नाज़रीन, हमारे इब्रार हुसैन साहब, मौलाना इब्रार हुसैन साहब यहाँ पर स्टूडियो में मौजूद हैं, उनसे गुफ्तगू आगे बढ़ाएंगे। मौलाना साहब, तकरीबन चार मिनट का वक्त आपके पास रह गया है और उसके बाद हमें आपसे खुदाफ़ी करनी होगी। जी
हाँ, बहुत शॉर्ट वक्त है। इसमें यह है कि आयात के हवाले से तो वाज़ह हुक्म खुदा है,
ठीक है,
वाजिब है कि इंसान इस अमर को, शादी के काम को मैं ताखिर न करे, अंजाम दे,
बिल्कुल सही।
और रिवायात में भी ताकीद है कि अगर कोई शादी करता है तो उसका निसफ दीन कामिल हो जाता है, निसफ ईमान आ जाता है, रिज़्क में इजाफा होता है। बहुत सी बीसवीं रिवायात हैं,
बिल्कुल सही,
कि जिसमें तरगीब दिलाई गई। वहत रसूल खुदा ने कहा कि अगर कोई मेरी इस सुन्नत से एराज करे, अंजाम न दे, तो मुझसे नहीं है ना, मेरे साथ उसका राबिता
अच्छा,
नहीं है, क्योंकि वो रूहानियत वगैरह की तरफ जाएगा। जब जायज़ तरीके से अपने शहवत को, अपने जज्बात को पूरा नहीं करेगा तो दूसरे गलत तरीकों की तरफ से चला जाएगा,
बिल्कुल सही,
जो रूह को तबाह कर देती है, इंसान की आखिरत तबाह हो जाती
है, बिल्कुल सही।
अब आते हैं माशरे के अंदर। वालिदैन के लिए एक गुजारिश है कि आयात और रिवायात की रोशनी में यह है कि वालिदैन बाज़ औक़ात बच्चों को खराब करते हैं, उनकी उम्रों को ज़ाया कर देते हैं। क्यों? अच्छा। जब कोई हम कुफ आता है, कहते हो सकता कोई अच्छा आ जाए,
अच्छा,
या भाई अड़े आ जाता है, या कोई कहता नहीं ये नहीं 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 नहीं, कह उस बहन को या उस भाई की उम्र को वालिदैन क्या कर देते हैं, खत्म कर देते हैं, ज़ाया कर देते हैं।
सही।
जब हम कुफ आए, इस्तिखारा भी उस वक्त है कि जब इंसान आजिज आ जाए देखने से, व इल्ला इस्तिखारा हर अम्र मुश्किल के लिए है। इस्तिखारा के लिए भी एक ज़बरदस्त किस्म की बात ये बताते हैं कि आप जाकर कुरान खोल के इस्तिखारा करें, यह भी एक है। एक ये है कि जब आपने मशवरा करके, क्यों, अकल खुद एक रोशनी देती है इंसान को ना,
ठीक है,
देखें इनमें क्या है, खानदान के हवाले से क्या क्या हो सकता है, तमाम शराइत देखने के बाद अगर मुनासिब लग रहा तो कदम उठाएं। फिर कहते हैं या दो रकात नमाज इस्तिखारा की नियत से पढ़ें,
अच्छा,
दो रकात नमाज,
ठीक है,
और फिर उसके बाद जो है अस्तग़फिरुल्लाह बिरहमतिही कह के सौ मरतबा पढ़ने के बाद सोचे जिस तरफ उसका ध्यान और रुझान और बातिन चला जाएगा,
अच्छा,
उस पर भी अमल करो।
जबरदस्त।
अब रहेगी वालिदैन के रोकने की वजह से क्या होता है, आजकल के इस माशरे में मीडिया का दौर है, स्कूलों में जाते हैं, जिस माशरे के जो जहां से रोल अदा होता है, टेलीफोन का, मोबाइल का, की खराबियां भी पेश आती हैं, बहुत ज्यादा, बहुत मसाइल, अच्छे अच्छे घराने, अच्छी अच्छी बच्चियां जल गई हैं, क्या से क्या हुआ। अब ये है कि लव मैरिज वगैरह, दूसरे पसंद की शादियों में कोर्ट की तरफ चले जाते हैं, वालिदैन खानदानों में मसाइल पेश आते हैं, ये वालिदैन के गलत रवैये की वजह से होता है, दबाने की वजह से,
ठीक।
वालिदैन दोस्ती तो दोस्त बनकर मोहब्बत से मिलजुल कर बेटी के साथ फैसले करें। क्यों? बेटी को ये नहीं कहते हैं कि जूं ही बालिग हो जाए, मदर उसमें चली जाए, यूनिवर्सिटी में जाए, कहे जो भी हो मैं करूंगा,
हाँ,
नहीं, उसमें जोश है, होश नहीं है,
ठीक है,
तो बाप का जहन भी मिल जाए, किसी और रिश्तेदार का भी जहन, हाँ, मिल जाए,
मदद
तो
करें,
फिर होश आएगा,
ठीक है।
फिर ये जल्दी से आज कहेंगे अगर इस लड़की से आज मेरी शादी में मैं मर जाऊंगा, मैं खुदकशी करूंगा, क्या करूंगा, और 2 दिनों के बाद क्या, अगर ये लड़की मेरे साथ रहेगी तो मैं खुदकशी करूंगा। क्यों?
अच्छा
वजह क्या
सही
होती है कि वो होश के साथ वो रिश्ता नहीं
नहीं
हुआ है।
सही
तो गुजारिश ये है कि वालिदैन भी इस्लामी उसूलों के मुताबिक इस अमल की तरफ आ जाएं और बच्चे भी वालिदैन को नजरअंदाज न करें। वालिद का मतलब ये नहीं है
सही
कि
है।
मिल के करेंगे तो ताकि रिश्ता सालिम और मंजिल मकसूद तक सही अंदाज
बिल्कुल
में
दो
पहुंच
तीन
सकेगा।
लोग बैठ के एक फैसला लेंगे तो बहुत बेहतर। मौलाना साहब बहुत शुक्रिया, बड़ा मज़ा आ रहा था आपसे गुफ्तगू करने का, लेकिन जुमेरात के दिन हमारा वैसे ही टाइम हमारे प्रोग्राम का थोड़ा कम होता है, लेकिन शुक्रिया अदा करता हूँ, बहुत ज़बरदस्त आपने कुछ की, बहुत शुक्रिया, बहुत शुक्रिया जी रूबा,
बहुत शुक्रिया खुरम आपका जी। और मौलाना अबरार हुसैन साहब का भी हम बहुत शुक्रिया अदा करते हैं कि माशाल्लाह बहुत ही बेहतरीन गुफ्तगू रही उनकी जी। मोहतरम नाज़रीन साथ मिलकर लेंगे एक वक्फा और इसके बाद नसीम ज़िंदगी को आगे बढ़ाएंगे। जी मोहतरम नाज़िम खुश आमदीद कहते हैं और सबका बहुत शुक्रिया कि प्रोग्राम में हमारा साथ दे रहे हैं आप। और जी हाँ, यहाँ पर हमने शिराज की सैर भी की
जी।
और एक बहुत मुफीद गुफ्तगू भी हमने की और हम अमेरिका भी जा चुके हैं।
सही
ठीक
है,
है? ये पूरा एक पैकेज हमने तैयार
बिल्कुल ऐसा हमेशा हम कोशिश यही करते हैं और इसी वजह से हमें खुद बोलने का टाइम नहीं मिलता, इतना जी चाहता है आप लोगों से बात करने का लेकिन टाइम ही नहीं मिलता बात करने का। हमारे हमने इतना पैक किया हुआ अपने प्रोग्राम, बार खुशी होती है कि आप लोगों के लिए कुछ हम पेश कर रहे हैं। यहाँ पर रुबाब एक बड़ी अच्छी चीज़ मौलाना साहब ने कही के जो वालदेन का फ़र्ज़ बनता है, देखिए रुबाब दोस्ताना, देखें कहा जाता है कि 7 साल की उम्र तक बच्चा जो चाहे आप उसको करने दें
जी हाँ।
उसके बाद 7 से 14 साल की उम्र, 15 साल की उम्र तक कहा जाता है कि उसको आप उसकी तरबियत करें सही तरह।
बिल्कुल।
उसके बाद फिर सख्ती करना सही नहीं है, यानी अक्ल ये कहती है कि जब एक बच्चा बड़ा हो गया बालिग हो गया उसको सख्ती करना, और फिर एक तो सख्ती है सिर्फ, दूसरी बात यह है कि अपना अपनी सोच लागू करना दूसरे शब्द। आपको पैसे से प्यार है, मिसाल के तौर पर मैं बाप हूं, मुझे पैसा दिखता है हर जगह, पैसा होगा सब, तो बेटी पे या बेटे पे भी वही सोच डालना,
अपनी सोच किसी और पर थोपना।
बिल्कुल
बिल्कुल खुर्रम, ये तो बहुत ही अच्छी बात आपने की, हर किसी को हक है सोचने का, बिल्कुल इसमें कोई शक नहीं। अजीज नाजरीन, यहाँ पर हमारे साथी बता रहे हैं कि अब हम चलेंगे अमरीका, जहाँ पर आमिर तरंबू साहब हमारे साथ मौजूद है। आमिर साहब आपकी खिदमत में सलाम अर्ज करती हूँ, प्रोग्राम में खुश आमदीद कहती हूँ, और जी वक्त हुआ है कि अब आप हमें जो है वो टेक्नोलॉजी की दुनिया से अपडेट करें।
जी सलाम अर्ज है आपको भी, बहुत ही अच्छा गुफ्तगू चल रहा था और मुझे बहुत ही दिलचस्प लगा, बहुत बहुत शुक्रिया खुरम साहब उसके लिए। तो आज मैं टेक्नोलॉजी की दुनिया में बात करना चाह रहा हूँ कि हम कैसे टेक्नोलॉजी की के इस्तेमाल से अपनी जिंदगी थोड़ा और आसान करें। तो इसके बारे में मैं एक टेक्नोलॉजी के बारे में बात करना चाहता हूँ जिसका नाम है क्रोमकास्ट
जी।
तो आज के मौजू में मैं ये बताना चाहता हूँ कि हमें मतलब पिछले 30-40 सालों से आदत है टीवी पे वीडियो देखने का और मूवी देखने का या फिल्म देखने का या टीवी शो देखने का। तो टीवी का जो एक्सपीरियंस होता है, जो महसूस होता है क्योंकि बहुत बड़ा स्क्रीन है, तो वो हमारी जिंदगी से आहिस्ता आहिस्ता जा रहा है और हम छोटे छोटे फोन या फोन हो या ऐसे छोटे डिवाइस हो उनके साथ हम काफी बिजी हो गए हैं और हम अपने और जो नई जनरेशन है वो बहुत ही बिजी है इन छोटे डिवाइसेस के साथ। तो ये जो टेक्नोलॉजी आई है क्रोमकास्ट की, ये ऐसी है कि मसलन मैं अपने फोन पे कुछ वीडियो देख रहा हूँ और मैं चाहता हूँ कि अच्छा मैं घर पे बैठा हूँ और मैं अपनी फैमिली के साथ शेयर करना चाहता कि वो भी देखेंगे
सही,
लेकिन क्या हो जाता है वो सब इतनी छोटी सी स्क्रीन पे देखना उतना मुश्किल हो जाता है। तो उन्होंने एक नया डिवाइस इंट्रोड्यूस किया है कुछ कंपनीज ने
जी।
तो वो अपने टीवी में लगाते हैं और अगर फोन और वो डिवाइस दोनों एक ही वाईफाई पे हैं,
जी
तो जैसे ही आप चाहते हैं आप इसको प्ले बटन दबाएंगे, लेकिन आप बोल सकते हैं कि नहीं ये टीवी पे प्ले कर दीजिए ये वीडियो, तो ये
अच्छा
आपके इधर से ही चल रहा है, लेकिन आपको पूरा साउंड, आपकी आवाज और आपका वीडियो जो है अपने आपके बड़े टीवी स्क्रीन पे दिखेगा।
अच्छा
तो ये बहुत ही सिंपल सा डिवाइस उन्होंने बनाया है। इंसान को कुछ करना नहीं, एक ही बार सेट करना होता है वो डिवाइस अपने टीवी में, और फिर आराम से इधर से प्ले करके सबके सबके साथ शेयर कर सकता है। और
सही
इसमें दूसरी बात ये भी है, मसलन कि मैं कुछ देख रहा हूँ अभी और मेरा वीडियो 2 मिनट में खत्म होने वाला है, और कोई और अपने दूसरे डिवाइस से कुछ और देखना चाह रहा है, तो वो अब एक लाइन बन जाती है उधर जिसमें
जी
मैं कह सकता हूँ अच्छा इस वीडियो के बाद मुझे ये प्ले करना है, फिर ये, फिर ये, फिर ये, और पूरी फैमिली एक साथ शेयर कर सकती है, और जो भी अपने अपने डिवाइसेस पे कुछ देख रहा था वो अब पूरी फैमिली के साथ शेयर कर सकता है।
जी तरम्बू साहब, मैं ये पूछना चाहूंगी कि आया ये डिवाइस जो आप बता रहे हैं, क्या ये सिर्फ टीवी से ही कनेक्ट हो सकता है, या जो बड़े प्रोजेक्टर्स आते हैं हमारे पास, हम इसे उससे भी कनेक्ट कर सकते हैं?
बहुत अच्छा सवाल आपने पूछा। तो ये जो डिवाइस है इसका आउटपुट जो है ना HDMI है।
जी
HDMI जो है जो HDTVs के लिए है, और कुछ नए नए प्रोजेक्टर्स में भी है, और जो भी आप जानते हैं डिवाइस जिसमें HDMI लगेगा उसमें ये आराम से काम करता है। तो
जी
मॉनिटर में भी है, टीवी में भी है, और कुछ प्रोजेक्टर्स में भी है।
सही। तरंबू साहब पूछना चाहूंगी कि इसकी कीमत क्या है, और कौन कौन सी कंपनियां, यानी मैं पूछना चाहूंगी खास कंपनियां खास मोबाइल के लिए बना रही हैं या नहीं, हर कंपनी जो है वो हर मोबाइल पर ये जो है डिवाइस सेट हो सकता है?
जी ये उन्होंने हर डिवाइस के लिए बनाई है,
ठीक है
या तो विंडोज फोन, एंड्रॉयड, आईफोन,
जी
और जो कंपनी जो बना रही है इसमें सिर्फ 2 मेन कंपनीज हैं, और जो कंपनी एक है जिसने तकरीबन 180 लाख ऑलरेडी बेच दिए हैं पिछले एक
अच्छा
1.5 साल में, और वो गूगल का है और उसको क्रोम कैश कहते हैं। तो और बाकी दूसरी भी एक कंपनी है लेकिन उसकी उतनी सक्सेस नहीं रही है,
ठीक है
लेकिन एज ए टेक्नोलॉजी ये काफी बढ़ रही है, और अब जब देखा जाए ये काफी छोटा है, और इसको इतने से ही छोटे को आप अगर टीवी में डाल देते हैं तो
ठीक है
आपका जो टीवी है वो पूरे घर के साथ और सबके डिवाइसेस के साथ अब कनेक्टेड हो जाता है।
जी
तो अब जो अगली टेक्नोलॉजी इसके बाद है जिसपे अभी काम हो रहा है वो ये है कि वो
आमिर
USB के
तरंबू
अंदर
साहब
ही
माफ
पूरा
कीजिएगा,
लैपटॉप का जो
मेरी आवाज सुन
प्रोसेसिंग
रहे हैं
है और
आप?
प्रोसेसर है वो सारा उसी में डालेंगे, ताकि आप अपने पूरे लैपटॉप को एक USB में ही डाल सकते हैं,
ठीक
और
है
फिर आप मसलन किसी भी टीवी को आप मॉनिटर बना के उसको कंप्यूटर बना सकते हैं,
बहुत
कोई भी टीवी
शुक्रिया,
को।
बहुत
लेकिन
शुक्रिया आमिर तरंबू साहब, हमारा वक्त बहुत महदूद है,
बड़ी
लेकिन जी हाँ
जबरदस्त
बहुत
जो है
शुक्रिया,
वो टेक्नोलॉजी
बिल्कुल
का।
अपने मोबाइल से जो चीजें
बिल्कुल
सब साथ मिलकर देख
हाँ
सकते
बिल्कुल।
हैं
देखिए ये बड़ा मसला होता है कि
जी
छोटी स्क्रीन पे
और
सारे
सब
जो है नहीं नहीं देख पाते, ये ऐसी
बिल्कुल
चीजें जो बड़ी प्रैक्टिकल हैं, बड़ा बड़ा इस्तेमाल होता है, लेकिन ये प्रोजेक्टर से कनेक्ट हो जाए बड़ा मजा आएगा, उसी टाइम पे है आप जो आप
आप
प्ले कर रहे हैं
सब
टीवी
साथ
पे,
मिलकर देख रहे हैं,
बिल्कुल सही
ठीक है।
ठीक है
और हम वक्त महदूद है तो जल्दी से अपने अगले हफ्ते के मौजू के बारे में नाज़रीन को हम
जी
बता देते हैं, और अगले हफ्ते का जो हमारा मौजू है जो पूरे हफ्ते चलेगा वो है गैबत और चुगलखोरी, ये हमारे अगले हफ्ते का मौजू रहेगा, ठीक
जी
है
बिल्कुल, बड़ी बुरी चीज़ है गिबत करना और चुगल लगाना, बिल्कुल इस पे हमारी इंशाल्लाह पूरा
बिल्कुल
हफ्ता हम लोग बात करेंगे, आप भी हमारा साथ देंगे इंशाल्लाह।
ठीक है
और इसी सिलसिले में अगले हफ्ते सनेचर के दिन, जैसे कि आप लोगों को मालूम होगा जो लोग हमारे साथ व्हाट्सएप पे होते हैं ज्वाइन करते हैं उनको मालूम होगा कि हम सनेचर के दिन डॉक्टर इमरान अब्बास हमारे साथ आएंगे,
बिल्कुल,
और ब्रेस्ट कैंसर के बारे में जो उन्होंने गुफ्तगू शुरू की थी उसको आगे बढ़ाएंगे।
और जी हाँ हमें ज्वाइन करेंगे जनाब असद रजा साहब, और गैबत इस्लाम की निगाह में ये उनका मौजू रहेगा,
जबरदस्त।
ठीक है नाजिन वक्त हमारा बिल्कुल खत्म हो चुका है, इस दुआ के साथ ये खूबसूरत से मुस्कुराहट आपके चेहरों पर हमेशा बरकरार रहे, हमें अपनी दुआओं में याद रखिए, और सनेचर के दिन तक के लिए मुझे रुबाब मंसूरी और खुर्रम अली कर दीजिए को प्रोग्राम से इजाजत दीजिए, खुदा
खुदा
हाफिज।
हाफिज।